यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने। आज ललितपुरको जावलाखेलमा परम्परागत भोटो जात्रा मनाइँदै। सोमालियाको राजधानी मोगादिशुमा हतियारधारीको आक्रमणमा परिकम्तीमा 32 जनाको मृत्यु। र काबा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जीत। प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई बधाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई आग्रह गर्नुभएको छ। लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो द च्यालेन्जर्स गेम अफ हिमालयनको प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्ता कार्यक्रमले हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्व जगतलाई चिनाउन थप मद्दत पुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरू कञ्चनजंघा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायत रहेको बताउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। विश्वासको मतका लागि मुख्यमन्त्री कडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गरिसक्नु भएको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री कडेलले संविधानको धारा 188 पधारा 2 बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा कांग्रेसले सहभागिता जनाउँदैछ। नेपाली कांग्रेसले सरकारमा भागी हुने 4 मन्त्रीको नाम समेत टुंग्याइसकेको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर सरकार बनाएको बताउनु भएको छ। नेपाली कांग्रेस काठमाण्डु क्षेत्र नम्बर 1 दुवै प्रदेश कार्य समितिद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्थिरता, सामाजिक र आर्थिक विकासका लागि काम गर्न दुई ठूला दल मिल्नु परेको बताउनुभयो। तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रोहित सम्मानित हुनुभएको छ। सभामुख देवराज घिमिरेले हिजो काठमाण्डुमा आयोजित एक कार्यक्रममा ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डुका तर्फबाट डाक्टर रोहितलाई सम्मानित गर्नुभयो। सो अवसरमा सभामुख घिमिरेले डाक्टर रोहितको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताउनुभयो। नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले राजनैतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिनका लागि काम गरिरहेको स्पष्ट पार्नुभयो। डाक्टर रोहितले सगि एसियाको सबैभन्दा ठूलो रामोन मेगासेसे पुरस्कार बहराइन सरकारबाट प्रदान गरिएको ईसा अवार्ड, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नु भएको छ। बाढ़ी पहिरो लगायत मनसूनजन्य विपदमा परि हालसम्म देशभर 150 जनाको मृत्यु भएको छ। विपदमा परि काठमाण्डु उपत्यकामा 3, कोशी प्रदेशमा 25, मधेसमा 6, बागमतीमा 29, गण्डकीमा 42, लुम्बिनीमा 27, कर्णालीमा 8 र सुदूरपश्चिममा 10 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपदमा 49 जना बेपत्ता तथा 177 जना घाइते भएका छन् भने विपदमा फँसेका 108 जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढ़ीका कारण 384 घर डुबानमा परेका छन्। यही जेठ 28 यता भएका घटनाबाट 4219 घर परिवार विस्थापित भएका छन्। देशभर हैजा संक्रमितको संख्या 25 पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पछिल्लो 24 घण्टामा थप 2 जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा 16, काठमाण्डुको टोखा नगरपालिकामा 8 र कैलालीको धनगढ़ी उपमहानगरपालिकामा 1 जनामा हैजा संक्रमण देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हैजा लगायत पानीजन्य रोगहरूबाट बच्न, सरसफाईमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। गोर्खा जिल्लामा स्क्रफ टाइफसबाट 50 जना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय गोर्खाका अनुसार यो आर्थिक वर्ष यता 50 जनामा स्क्रफ टाइफसको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै आरूघाट गाउँपालिकामा 20 जनामा स्क्रफ टाइफसको संक्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा जिल्लाभर 163 जनामा स्क्रफ टाइफसको संक्रमण देखिएको थियो। बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आमाहरूलाई आग्रह गरेका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा हिजो भरतपुरमा आयोजित स्तनपानको महत्व चिकित्सक पत्रकार छलफल कार्यक्रममा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर श्वेता कुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो। वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ जात्रा आज भोटो देखाएपछि सम्पन्न हुनेछ। रथलाई बिहिबार जावलाखेल पुर्याएसँगै आज भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिनुभयो। ज्योतिषहरूले निकालेका साइत अनुसार रातो मच्छिन्द्रनाथलाई बिहिबार जावलाखेल पुर्याएपछि आज भोटो देखाउने कार्यक्रम तय भएको हो। गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा मोती मणि माणिक्य जडित भोटो आज अपरान्ह 4 बजेपछि देखाइनेछ। भोटो देखाइएपछि करिब 3 महिनादेखि जारी रथ जात्रा सम्पन्न हुनेछ। गत वैशाख 27 गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्र बहाल स्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत रूपमा शुरू भएको हो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल मंगल बजार सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने गरिन्छ। यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक विदा समेत दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताउनु भएको छ। पोखरा चेम्बर अफ कमर्स कास्कीको 5 साधारण सभा तथा 3 अधिवेशनको हिजो पोखरामा उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छूट नभएको र कानूनी अडचनलाई आवश्यकता अनुसार परिमार्जन गरेर अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता हो भन्नुहुँदै उहाँले बढ़दो युवा पलायनलाई रोक्न सबै मिलेर काम गर्न जरूरी रहेको धारणा राख्नुभयो। नेपालमा संचालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द भएको छ। करिब 2 वर्षदेखि विदेशी मुद्राको सिफारिश नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहिबारदेखि रोकेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र कुमार ठाकुरले 2079 चैत 15 गतेदेखि नै विदेशी मुद्रा सिफारिश नदिएको भन्दै च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका तर ऐन कानून अनुसार आए विदेशी मुद्रा सिफारिश दिन कुनै समस्या नरहेको बताउनुभयो। शुरूआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन्। मन्त्रालयका अनुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब 1 अर्ब विदेशी मुद्रा सिफारिश हुन सकेको छैन। सिपमूलक तालिम पाएपछि कञ्चनपुरका दलित तथा विपन्न वर्गका व्यक्तिहरूले आफ्नै व्यवसाय शुरू गरेका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयले गरीब तथा विपन्न वर्गका महिला, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सिपमूलक तालिम दिएपछि उनीहरूले व्यवसाय शुरू गरेका हुन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
गत आर्थिक वर्ष 2080-81 25 जना दलित समुदायका व्यक्तिहरूको उत्थानका लागि परम्परागत आरन व्यवसायलाई आधुनिकीकरण गर्न घरेलु कृषि औजार बनाउने तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गरेपछि अहिले तालिममा सहभागीहरू व्यवसायतर्फ उन्मुख हुनुभएको छ। कञ्चनपुरका आरन व्यवसायद्वय लक्ष्मी दयाल लुहार र मणिराम कोली।
थोरा सहायता पनि मिल्यो, सुविधा भयो, मसिन किने, पंखा किने, आफूलाई सुविधा भयो।
आरन व्यवसायको काम गर्छौ, आसी काट्छौ, कुटो कोदालो काट्छौ, बुन्चरा काट्छौ, अनि नयाँ औजार पनि दाउ चक्कु इसा चिजहरू बनाउँछौ।
गरीब, विपन्न, एकल तथा अपाङ्गता भएका महिलाहरूलाई स्वरोजगार बनाउन अनुदान सहितका सिपमूलक तालिमहरू दिएपछि अहिले उहाँहरूको आर्थिक अवस्थामा सुधार आएको छ। लाभग्राही महिलाहरू गौमती देवी जोशी, मानमती भट्ट र लक्ष्मी चन्द।
7 दिने तालिम दियो, व्यापारमा कस्तो हुन्छ भन्ने त्यो कुरा सिकायो, केही अनुभव भयो, हामीलाई सहयोग गर्यो 20,000 अनुदान, त्यसले राहत मिल्यो, अनि सामानहरू थपे।
हामीलाई अहिलेसम्मलाई यति तालिम र यसरी सहयोग हामीलाई कसैले नै गरिरहेको थियो, सहयोग धेरै भयो, आजै सहयोग होस्।
सामाजिक विकासबाट सानो सहयोग लिएको थिएँ, त्यसैले मैले यो पसल खोलेको छु।
आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै ग्रामीण भेगका विपन्न समुदायको जीवनस्तर माथि उकास्ने कार्यालयको योजना रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्राविधिक सहायक विमला खत्री बताउनुहुन्छ।
कार्यक्रमबाट केही फाइदा पुगेको छ र उनीहरूको जीवनमा स्तर उन्नति भएको पाइएको छ। तालिममा सहभागी भएका सहभागीहरूको अनुगमन गर्दाखेरि सानो भए पनि आफ्नो व्यवसाय गरेको पाइएको छ।
लक्षित वर्गहरू छनौट गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको र आगामी दिनहरूमा समेत कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारसँग समन्वय भइरहेको सामाजिक विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख धर्मराज जोशीको भनाइ छ।
साथसाथै हामीले नेतृत्व विकास पनि दिएका थियौँ, सँगसँगै उहाँहरूलाई प्रदेश सरकारले आगामी बजेटमा पनि यो कार्यक्रमका लागि थप बजेट विनियोजन गर्ने गरी हामीले प्रस्ताव पनि गरेका छौँ।
प्रारम्भिक चरणमा केही लाभग्राहीहरू व्यवसाय उन्मुख भएको देखिन्छ भने आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई उपलब्ध स्रोत साधनहरूको उचित व्यवस्थापन गरी आवश्यकताका आधारमा विस्तार गर्दै लैजानु उपयुक्त ठहरिन्छ। रेडियो नेपाल कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र सोमालियाको राजधानी मोगादिसुमा एक आत्मघाती र हतियारधारीहरूले समुद्र छेउमा रहेका मानिसहरूमाथि आक्रमण गर्दा कम्तीमा 32 जनाको मृत्यु भएको छ। आक्रमणकारीले आफूलाई विस्फोट गराए लगत्तै हतियारधारीहरूले जथाभावी गोली प्रहार गर्दा 60 भन्दा बढ़ी मानिस घाइते भएका अधिकारीहरूले बताएका छन्। अतिवादी समूह अल कायदा समर्थित अल शबाब समूहले आक्रमण गरेको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। सोमालियामा संयुक्त राष्ट्र संघको समर्थनमा स्थापित सरकारको विरोधमा करिब 20 वर्षदेखि ती समूहहरूले हिंसात्मक गतिविधि गर्दै आएका छन्। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2080 संशोधन गर्दै कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा दिन सकिने व्यवस्था गरेको छ। एकीकृत निर्देशनमा राष्ट्र बैंकले निर्माण कम्पनीलाई प्रवाह गर्ने कर्जामा पनि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। लघुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा वित्तीय संस्थाहरूले ऋणलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङ्कनको आधारका रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार निर्माण व्यवसायको हकमा 50 करोड़ वा सोभन्दा बढ़ीको कोषमा आधारित कर्जा र 1 अर्ब वा सोभन्दा बढ़ीको गैर कोषमा आधारित कर्जा उपयोग गर्ने ऋणीको पनि क्रेडिट रेटिङ अनिवार्य गरिएको छ। एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले ऊर्जा बण्डलाई क्षेत्रगत कर्जाका रूपमा गणना गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले 2 करोड़सम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्य पालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सिपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटन लगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र 100% स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा 2% मात्र थप गरी ऋणको ब्याज तिर्नुपर्नेछ। एकीकृत निर्देशनको संशोधन मार्फत राष्ट्र बैंकले भनेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साना तथा मझौला उद्योगको प्रवर्धनमा सरकार लागि परेको बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा उद्योग मन्त्री भण्डारीले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी बीच निरन्तर समन्वय सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो। आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु घरेलु साना तथा मझौला उद्योग जस्ता क्षेत्र भएकोले त्यस क्षेत्रलाई अझ समृद्ध बनाउनु पर्नेमा उद्योग मन्त्रीले जोड़ दिनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले साना उद्योगीहरूकै लागि स्टार्टअप कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले संघीय संरचना अनुरूप स्थानीय प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक भएको बताउनुभयो। काभ्रे पलाञ्चोकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा पनौती नगरपालिकाको कुसादेवीमा आलु भण्डारण सहित प्याकेजिङ शुरू गरिएको छ। आलुको गुणस्तरीयतालाई प्रचार प्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ शुरू गरिएको जनाइएको छ। प्रारम्भिक चरणमा हाल 2 किलो, 3 किलो र 5 किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्रान्डिङ शुरू गरिएको नर्सरी उद्योगका संचालक राजेन्द्र थापाले बताउनुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोनको आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माण सहित प्याकेजिङ गरी आलु बजारीकरण गरिएको थापाले उल्लेख गर्नुभयो। झापामा नगदे बालीका रूपमा लगाइने सुपारी खेती भरपर्दो आमदानीको स्रोत भएको छ। कम लगानीमा राम्रो प्रतिफल दिने भएकोले त्यहाँका किसान सुपारी खेतीतर्फ आकर्षित भएका छन्। झापाको बुद्ध शान्तिका रुद्रप्रसाद पोखरेलले 2 बिघा भन्दा बढी जमिनमा सुपारी खेती गर्नु भएको छ। वार्षिक 5 लाख भन्दा बढी आमदानी गर्ने गरेको किसानको भनाइ छ। सुपारी खेती गर्ने क्रम बढेसँगै जिल्लामा 2 महिनाको अवधिमा 1,80,00,000 मूल्य बराबरका सुपारीका बिरूवाहरू बिक्री भएका छन्। सुपारी खेती विस्तार हुन थालेपछि बिरूवाको माग वात्तै बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ। सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष नीलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट 1,50,000 बिरूवा बिक्री भएको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ। राजधानीमा जारी काबा महिला भलिबल खेल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि वहाँले सामाजिक सञ्जाल मार्फत नेपाली टोलीलाई बधाई दिनुभएको हो। हिजो भएको खेलमा नेपालले भारतलाई 3-2 सेटमा पराजित गरेको थियो। यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारत विरूद्धको भलिबल खेलमा जीत हासिल गर्ने नेपाली खेलाड़ीलाई बधाई दिनुभएको छ। वहाँले सामाजिक सञ्जाल मार्फत हिजो सम्पन्न भारत विरूद्धको खेलमा जीत हासिल गरेकामा खुशी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गर्नुभएको छ। थप खेल समाचार रमेश टमाटाबाट।
राजधानीमा जारी काबा महिला भलिबल नेशन्स लीग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा शनिबार भएको खेलमा भारतलाई 3-2 सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले 25-18 जित्यो। खेलको दोस्रो सेट भारतले 25-12 आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई 25-17 पाखा लगायो। तर चौथो सेट 18-25 गुमाएको नेपालले अन्तिम तथा निर्णायक 5 सेटमा भारतलाई 15-13 पराजित गर्यो। उक्त च्याम्पियनशीपमा नेपाल सहित भारत, श्रीलंका, मालदिव्स र इरानको सहभागिता छ। शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उक्त प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो 3 बजे हुने पहिलो खेलमा श्रीलंका र मालदिव्स भिड्नेछन् भने 5 बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ। उक्त दुवै खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलंकामाथि 25-19, 25-18 र 25-19 पराजित गरेको थियो। नेपालले काबा बीच भलिबलको उपाधि जितेको छ। भूटानको थिम्पूमा शनिबार भएको फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपालका कमला पुन र मनिषा चौधरीको जोड़ीले महिलातर्फ बीच भलिबलको उपाधि जितेको हो। नेपाल पहिलो पटक बीच भलिबलको उपाधि जित्न सफल भएको हो। यसअघि 2 वर्ष अघि बंगलादेशमा भएको एबीसी बीच भलिबलमा कमला पुन र कोपिला ओप्रेतीको जोड़ीले रजत जितेको थियो। शनिबार कमला र मनिषाको जोड़ीले उज्बेकिस्तान एलाई 21-17 र 21-14 सोझो सेटमा पराजित गरेको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही, देशभरका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कौडेलले भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने। आज ललितपुरको जावलाखेलमा परम्परागत भोटो जात्रा मनाइँदै सोमालियाको राजधानी मोगादिशुमा हतियारधारीको आक्रमणमा परि कम्तीमा 32 जनाको मृत्यु र काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जीत। प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई बधाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।